نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کی توفیق سے ہم کنٹینیو کریں گے اپنے عقیدے کے ٹاپک کو. بنیادی طور پہ ہم دیکھ رہے تھے کہ اسلام کی چار بنیادیں اور اس میں سے پہلی بنیاد جو ہے وہ عقیدہ ہے. اور آپ دیکھ رہے ہیں ابھی تک جو بھی بات ہوئی کہ اس میں وہ چیز نہیں ہے جس کو آپ ایک عقیدے کے طور پہ رسمی کلامی طور پہ پڑھتے ہیں اور سنتے ہیں. جی عقیدہ کس چیز سے شروع ہوتا ہے؟ انشاءاللہ جہاں یہ ٹاپک پورا ہوگا عقیدے کا تو ہم اس کے خلاصے میں جیسے عقیدہ اے ٹو زی کریں گے. ابھی اس وقت جو چیزیں ہمارے سامنے ہیں یہ ہماری سوچ کو ابھارنے والی اور عقیدہ پختہ ہو ایمان باللہ صحیح ہو تو اس کے کیا اثرات ہیں اس کو دیکھ رہے ہیں. آج جو چیز آگے ہمارے سامنے ہے وہ کیا ہے کہ جب دل میں سچا ایمان آتا ہے. اب آپ اپنے لیے جملہ خود لکھیں. کتاب پہ جو لکھا ہوتا ہے نا یہ صرف ایک ٹول ہوتا ہے. جو چیزیں آپ اپنے ہاتھ سے نوٹ کرتے ہیں نا وہ اصل میں آپ کو بعد میں یاد رہیں گی. تو آپ کہہ سکتے ہیں اپنے ایمان کو پرکھنے کا ایک اور طریقہ کیا ہے کہ مجھے اللہ کی مخلوق سے کتنی محبت ہے. ایمان کے ساتھ ہی یعنی ایمان باللہ کے ساتھ تعلق باللہ کی پختگی کے ساتھ ہی ساتھ اللہ کے بندوں سے بھی تعلق خوبصورت ہو جاتا ہے. میں صرف بات سمجھانے کے لیے مثال دوں گی حالانکہ اللہ تعالیٰ کے لیے کوئی مثال نہیں ہے. آپ چاروں طرف لوگوں کو دیکھتے ہیں اچھے خوبصورت بچے بھی آپ کو دکھتے ہیں بہت ڈیسنٹ بھی دکھیں گے لیکن آپ کے بھائی کے بہن کے یا اپنے قریبی کے یا اپنے بچے کو دیکھ کر جو جذبات امٹتے ہیں نا وہ دوسرے بچوں کو دیکھ کر نہیں ابھریں گے. الا یہ کہ آپ ساری مخلوق کو اللہ کا بندہ کہیں اور اس ناطے سے اپنے آپ کو ایک گلوبل فیملی کا حصہ بنا دیں یہ ہوتا ہے. لیکن جس سے محبت ہوتی ہے نا اس کی چیزوں سے بھی محبت ہوتی ہے. یہ رول تو مانتے ہیں نا. جس سے پیار ہے نا اس کے بچے سے بھی پیار ہوگا. اس کی یادیں اس کی چیزیں بھی اچھی لگیں گی. تو عام سی شکل و صورت والے بچے سے پیار کیوں ہے؟ کیونکہ وہ آپ کے بھائی کا بہن کا بچہ ہے. اسی طرح جس کو اللہ سے محبت ہوگی نا یہ کبھی ہو نہیں سکتا کہ اس کو اللہ کے بندوں سے محبت نہ ہو. آگے جانے سے پہلے ہم اپنے آپ کو چیک کریں. کیا مجھے خلق اللہ سے محبت ہے؟ مخلوق سے پیار ہے؟ بندوں سے محبت ہے؟ اچھا مسئلہ کیا کہ اگر ہمیں ہو بھی جائے تو ہمیں جانچنا نہیں آتا کہ اس محبت کو سمجھنے کے لیے کرنا کیا ہے. ہم کیا سوچ لیتے ہیں بندوں سے محبت ہے پھر بندوں کی ہر بات مانو پھر بندوں کو ناراض نہیں کرو جو لوگ کہیں وہ کرتے جاؤ. تو یہ محبت نہیں ہے. جیسے بچے سے محبت کا یہ اظہار نہیں ہے کہ بچہ جو کہے وہ کر دو جو مانگے اس کو دے دو ہر خواہش اس کی پوری کر لو. کوئی ماں ایسی آپ نے دنیا میں آج تک دیکھی جو اپنے بچے کے ہاتھ میں صرف اس لیے چھری پکڑا دے کہ میرا بچہ مانگ رہا ہے جلتا ہوا انگارہ پکڑا دے کیا کروں ہے تو انگارہ لیکن میرا بچہ مانگ رہا ہے. نہیں آپ اپنے بچے کی محبت کا اظہار کیسے کرتی ہیں؟ دن رات اس کی تربیت سے ٹوکنا روکنا چھانٹ کانٹ تربیت لفظ اسی سے کیونکہ آپ چاہتی ہیں کہ آپ کا بچہ آگ سے بچ جائے آپ کا بچہ دنیا میں خوبصورت زندگی بسر کرے اور اسی طرح کی بہت ساری چیزیں لے کر آپ اپنے بچوں کو محبت کا اظہار کراتی ہیں. بالکل اسی کرائیٹیرین پہ خود کو رکھیں. اگر مجھے اللہ کی مخلوق سے پیار ہے تو کیا میں ان کی تربیت کا انتظام کرتی ہوں؟ میں ان کے تزکیے کی کوششیں کرتی ہوں؟ کیا مجھے اس بات کی فکر ہے کہ یہ آگ میں نہ چلے جائیں؟ کیا ان بندوں کو آگ کی طرف جاتا دیکھ کر میں مطمئن اور مسرور بیٹھی رہتی ہوں کہ ٹھیک ہے پھر اٹس دیئر جاب مائنڈ یور بزنس؟ نہیں. سب سے زیادہ کسی کو اگر اپنے ایمان کو پرکھنا ہے نا اس اینگل میں کہ اس کو اللہ سے محبت اور ویسی محبت ہے جیسی ہونے کی ہے تو اس کو اپنے ساتھیوں کے لیے خیر خواہ ہونا پڑتا ہے. پھر آپ اس لیے نہیں پیار کرتے کہ فلاں گورا ہے کالا ہے فلاں میرے ملک کا ہے فلاں میرے گاؤں کا ہے. آپ کہتے ہیں یہ میری اللہ کا بندہ ہے یہ میرے اللہ کی مخلوق ہے. حتیٰ کہ آپ دیکھیے کہ سیاہ فام حبشی آپ ان کو دیکھتے ہیں لوگ بعض دفعہ کراہت کرتے ہیں उनके हाथ से चीज नहीं लेंगे। आप क्या कहते हैं? इस बंदे से भी अल्लाह को 70 माओ से ज्यादा प्यार है, मुझे भी इससे प्यार है। आप ये नहीं कहते ये सोमाली हैं, ये कल्ले हैं, और ये मोटे हैं, ये अफ्रीकी हैं, ये अरब हैं। हत्ता कि ये तो इस्लाम की बांट है ना, आपको नॉन मुस्लिम भी अच्छे लगते हैं। बीइंग अ क्रिएशन, आपको हर बंदे से प्यार हो जाएगा। और मैं महसूस करती हूँ कि ये प्यार नहीं है, तभी हमारी कोशिशें कम है। जैसे बच्चे से प्यार कम हो तो आप कहते हैं जो करा करने दो, फिर मैं क्या करूं। आज हमारा ये जो एटीट्यूड है ना, अपने हाल में मस्त, अपनी जाती जिंदगी में खुश, ये इस बात की चुगली खा रहा है कि हमें अल्लाह के बंदों से उतनी मोहब्बत नहीं है जितनी होने की चाहिए। फिर इसके बाद आप देखिए कि जब आपको बंदों से प्यार होगा ना, तो ये कभी हो ही नहीं सकता कि आप उनके लिए वो ना चाहें जो अपने लिए चाहते हैं। इसके लिए एक हदीस अल्लाह के नबी के हमारे सामने है। अन अनसिन अन नबी सल्लल्लाहु अलैहि वसल्लम कल ला यूमिनु, सब पढ़ेंगे, ला यूमिनु अहदुकुम हत्ता يحب لأخيه ما يحب لنفسه। हज़रत अनस रज़ी अल्लाह अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से रिवायत करते हैं, आपने फरमाया तुम में से कोई शख्स साहिब ईमान नहीं हो सकता जब तक कि वो अपने भाई के लिए वही ना चाहे जो अपने लिए चाहता है। बुखारी और मुस्लिम की ये रिवायत है। आप जो अपने लिए चाहते हो वही दूसरे भाई के लिए चाहो। अगर किसी का ये रवैया बन गया तो वो साहिब ईमान है, और अगर ये रवैया नहीं बना तो वो बेशक ईमान के दावे करता रहे, वो साहिब ईमान नहीं। देखिए, अगर हम सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम के अहदीस और दीन को ज़रा गौर से पढ़ें तो मालूम होगा कि ईमान की बुनियाद क्या है। क्या बुनियाद है, हम इसको बाद में देखते हैं। पहली थोड़ी सी हम इस बात पे बात करते हैं कि अपने भाई के लिए वही पसंद करो जो तुम अपने लिए चाहते हो। कैसे? यानी जो कपड़ा तुम अपने लिए पसंद करते हो अपने भाई को भी वही दो, या जो खाना तुम्हें अपने लिए पसंद है वही उसको भी दो। अब आप देखते हैं कि आप पाकिस्तान से ताल्लुक़ रखते हैं, सामने आपके दूसरा फर्ज जो है वो सोच लीजिए कि अफ्रीकन है, एक सिस्टर, आप जिस तरह का कपड़ा पहनती हैं वो तो वैसा नहीं पहनती, और आप जो खाना खाती हैं वो तो नहीं खाती, तो फिर आप इस हदीस पे अमल कैसे करेंगे? पहली बात यहाँ से समझिएगा कि यहाँ जो अपने भाई के लिए बात की गई है ना, तो इसका दायराकार बहुत वसी है, सगे भाई से लेकर दूसरे रिश्तेदारों से होते होते हर मुसलमान भाई के लिए, ठीक है। दूसरी बात समझ लें कि यहाँ चीज़ों से मुराद सिर्फ चीज़ें नहीं है, कपड़े जूते खाना पीना नहीं है, रवैये भी हैं। चलिए मैं चंद जुमले बोलती हूँ, आप अपने लिए लिख लें। क्या मैं अपने लिए ये पसंद करती हूँ कि कोई मेरी गीबत करे? तो मान लीजिए कि आप अपने किसी दूसरे मुसलमान भाई और बहन के लिए भी ये पसंद नहीं करेंगे। फिर आप कहेंगे अच्छा नॉन मुस्लिम की तो गीबत कर लेना, नहीं करेंगे। पीछे बात जो हो गई, अल्लाह से मोहब्बत की बुनियाद पर आपने दूसरों को अपना बनाना है। इवन वो नॉन मुस्लिम है, इवन वो एथियस्ट है, आप उससे मोहब्बत करें। हदीस में ये नहीं आता कि अल्लाह को अपने मुसलमान बंदों से प्यार है या अल्लाह को अपने नेक बंदों से प्यार है। देखिए, हमारा ये प्यार कई लोगों को अल्लाह की तरफ ले आएगा। हम किसी को अल्लाह से दूर देखते हैं, खुदा फरामोश है, एथियस्ट है, एग्नोस्टिक है, आप उससे प्यार करें। आपके प्यार का इजहार क्या है कि आप उसे अल्लाह की बातें करें, उसको अल्लाह का कुर्ब दे। जब आप उससे अल्लाह ताला की बातें करेंगे ना, आप देखिएगा कि एक वक्त आएगा कि वो ज़रूर इंटरेस्ट लेगा। और ज़िंदगी में इतने मौके मिलते हैं, हम बेकार बैठे होते हैं, वक्त ज़ाया कर रहे होते हैं, बोर हो रहे होते हैं, इधर देखते हैं उधर देखते हैं, हम किसी दूसरे से अल्लाह की बात नहीं करते। और ख़ास तौर पर ट्रैवलिंग इसका बेस्ट जरिया है। आप ट्रेन पर आती हैं जाती हैं, आपके साथ कोई सिस्टर बैठ गई, कोशिश किया करें सिस्टर्स के साथ ही बैठे, रिगार्डलेस ऑफ दैट के दे आर मुस्लिम और नॉन मुस्लिम, जान के बैठें किसी नॉन मुस्लिम के साथ। हेलो, हाउ यू डूइंग, क्या हाल है, कैसी हैं, क्या करती है। देखिए, ये जो ताकत लगती है ना आपकी, ये सदका होगी। आप कहते हैं मैं बैठ के अपना सपारा याद कर लूँ, मैं ज़रा मुल्क याद कर लूँ, करें। ये तन्हाइयों के वक्त है, जब कोई और नेकी नहीं कर पा रहे ना, उस वक्त ज़ाती इबादत करें। ये जुमला लिख लें आप, जो बात मुझे दीन की समझ आई है ना, आपकी जाती इबादत उस वक्त है जब आप कोई और काम ना करें, कर नहीं सकते, हालात नहीं। आप कहेंगे इसकी दलील दें, बात बहुत बड़ी कह दी है, कुरान में आता है फ़ाइज़ा फ़रागता फ़नसब। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को एक बहुत बड़ा मिशन दिया था अल्लाह ताला ने, और हल बल्लगता की सूरत में आप पूछ भी चुके लोगों से, और बल्लगता वादईता की सूरत में जवाब भी सुन लिया कि सहाबा ने गवाही दे दी कि अल्लाह के नबी जो काम आपके ज़िम्मे लगा था आपने कर लिया। आपने सीरत कई दफ़ा पढ़ी है यहाँ हमारे साथ, रही को मखतूम भी पढ़ी, आपने तजलियात नबूवत भी पढ़ी। यकीन से मुझे बताएं, यकीन से बताएं कि पूरी दोनों किताबें पढ़ने के बाद आपके जहन में अल्लाह के नबी का तसव्वुर क्या आया? कोई एक ऐसी बात हमने पढ़ी कि दिन का वक्त था और अल्लाह के नबी मस्जिद नबी में थे और आपके सामने बहुत बड़ी तस्बीह थी, लोग मिलने, आपने कहा उनको कह दो मैं अपनी इबादत में मसरूफ हूँ, कभी आई? कहाँ, कब की इबादत का जिक्र आता है? वमिन अल्लैली फतहज्जत, तन्हाई की बातें। जब आप कोई ऐसा काम कर सके, देखिए ये जुमला दिल की दीवारों पे लिख लें, अगर अभी तक आपका ये कॉन्सेप्ट क्लियर नहीं हुआ ना नेकी और इबादत का, मुझे उम्मीद है कि इस सीरीज के बाद आपको दूध का दूध और पानी का पानी दिखेगा, क्योंकि आज अफसोस के साथ कहना पड़ता है कि उम्मत की कसरत जाती नेकियों में खोई हुई है, चूंकि अकीदा ठीक नहीं है वो भी नहीं कबूल हो रही, अल्लाह नोज दी बेस्ट। दीन का खुलासा क्या है? कि आप अल्लाह के बंदों से प्यार करें। वाम ममा यन्फो नासु फयम्कुस, लोगों को नफा देने की कोशिश करें। जिस वक्त आप किसी दूसरे को फायदा दे सकते हैं ना, उस वक्त आप जाती इबादत ना करें, इल्ला ये कि आपकी फर्ज नमाज है, फर्ज इबादत है, उसकी तो एक अपनी ही बात है। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम की पूरी जिंदगी मिशन की जिंदगी थी, जिद्दोजहद की जिंदगी थी, हक के गलबे के लिए कोशिशें करने की जिंदगी थी। आपने लोगों को जिस जितुलविदा के मौके पे पूछा था कि लोगों क्या मैंने पैगाम पहुंचा दिया, क्या वहां दो चार जुमले ये भी पूछे थे? लोगों तुम्हें वजीफे बता दिए, लोगों तुम्हें मैंने लंबी लंबी नमाजें पढ़ना सिखा दी, लोगों मैंने तुम्हें दाढ़ी की लंबाई सिखा दी, लोगों तुम्हें मैंने फिक्र सिखा दी, कोई एक जुमला था? आप में से हर एक को पूरा हक पहुंचता है कि आप हाथ खड़ा करें और कहें कि हमारे जहन में तो अल्लाह के नबी का ये तसव्वुर आया था, लंबी लंबी दुआएं, लंबे लंबे वजीफे, लंबी लंबी नमाजें और लोगों से बेनियाज। वो तो इतने इंसान दोस्त थे कि सगी बेटी दुनिया से जा रही है और आप इंसानों के लिए तड़प रहे हैं, नवासा दुनिया से जा रहे हैं और आप इंसानियत के फायदे के कामों में लगे हुए, इधर खुशी इधर गम, इधर गम खुशी। आपने तो आप कह लीजिए कि बदर से तबूक तक किस बात की दलील दी है कि आप लोगों को आग से बचाना चाहते थे। और आप देखिए कि अल्लाह के नबी की हदीसें कितनी खूबसूरत है कि लोगों तुम सब आग के किनारे के घड़े पे खड़े थे, फिर मैं आया, मैं तुम्हारी कमरों से पकड़ पकड़ कर तुम्हें पीछे खींच रहा था। ये क्या फीलिंग देती है? आप देखिए सहाबा जब तुमसे सल्लम के पास बैठते थे और पूछते थे अल्लाह के नबी कोई अमल बताएं, अल्लाह के नबी कुछ ऐसा बताएं जन्नत मिल जाए, तो आपने उसके जवाब में जितनी भी हदीसें आज तक पढ़ी होंगी अमल से मुतल्लिक बताते थे, सिर्फ बातें नहीं बताते थे। तो मुझे और आपको खुद से पूछना है, क्योंकि अल्लाह के नबी को तो अल्लाह का दीन प्यारा लगा था ना, कुरान तो उनके दिल की बहार थी ना, सारी जिंदगी उसी को सर्फ कर दी लोगों को देने में। मैं और आप खुद से पूछते हैं कि मुझे क्या प्यारा है? आप भी पूछे खुद से, अभी तक नींद प्यारी है तो मुबारक हो आपको नींद, अभी तक दावतें खाने पीने फैशन बेकारियात प्यारी हैं तो मुबारक हो आपको, और जो लोगों को जो प्यारा होता है ना वो दूसरों के साथ वही शेयर कर रहे होते हैं, कभी जानते में कभी अनजाने में, चाहे वो सोशल मीडिया पे आ जाएं या आम लोगों से बात करें। लेकिन अगर आपको अल्लाह का ये कुरान प्यारा है, वल्लाही ये हो ही नहीं सकता कि आप जहां बैठे लोगों को इसकी दावत ना दें। जैसे बच्चे से प्यार होता है ना, तो मैंने देखा घर में जो मेहमान आता है ना लोग बच्चे की बातें शुरू कर देते, दादी सुनाएगी उसने ये किया, आज ये तोड़ दिया, आज चला आज फिरा। रात को बाप आता है तो माँ सारे दिन के कसीदे सुनाती है, ये किया वो बोला आज ये नया लफ्ज बोला। हर बंदा उस बच्चे के गुण क्यों गाता है? कि उसके दिल में बच्चा बसा हुआ है। तो अगर आपके दिल में ये दीन ये कुरान ये तालीमात बस गई, ये कभी हो नहीं सकता कि आप इसका जिक्र ना करें। और ये तो वो अल्लाह ताला कहते हैं ना कि जिक्र की दुहाई दे दो, और अगर हम नहीं दे रहे तो किस चीज़ की खबर है, ये बैड न्यूज़ है कि हमारा अपना ताल्लुक टूटा हुआ है, ये हमारा अपना अल्लाह के साथ रابطہ टूटा हुआ है। फिर इसी तरह चाहिए देखिए कि क्या हम ये चाहते हैं कि कोई हमें ताना दे, हम चाहते हैं कि हम गिर रहे हो किसी नुकसानदेह चीज के अंदर और कोई हमें ना रोके। क्या आप ये चाहते हैं कि आप एक रोड पे बड़े जोर से जा रही हैं और सामने से आने वाला वो रास्ता देख आया कि वह बिग एक्सीडेंट है और आप ब्लॉक हो जाएंगी और वो आपको ना बताए? नहीं चाहते ना। हम तो चाहते हैं लोग आने वाले वक्त से पहले खतरे बता दें। तो क्या आप और मैं दूसरों के लिए इतनी खैरख्वाह हैं? आप इस पर एक्टिविटी करें, खुद करें, अपने नोट्स में जगह छोड़ दें। मैं अपने लिए क्या क्या पसंद करती हूं, आपके चेहरे पे धब्बा लगा, आपको नहीं पता, हर एक आए और आपको देखे और हंसे और चला जाए, आप कहेंगे पता नहीं क्या हुआ। इवन आपकी प्यारी दोस्त आए, हंसे चली जाए, आपके समझ नहीं आ रही इनको क्या हुआ। थोड़ी देर बाद जब आप खुद जाके आईना देखे तो आपके, अच्छा इस वजह से ये लोग हंस रहे थे। गुस्सा किस किस पे आएगा? अपनों पे आएगा। एक दफा मुझे कह देती कि आपके चेहरे पे लगा हुआ, हटा देती, थोड़ा सा इशारा ही कर देती, कई और ऐसी जिस्म में इंसान की निशानियां आ सकती है जिसकी वजह से वो दूसरों की हंसी का जरिया बन सकता है। हमारे कल्चर में ये कि कोई गिरे तो लोग देख के हंसना शुरू हो जाते हैं। तो क्या मैं ये चाहती हूं कि कोई मेरे साथ ऐसा करे? नहीं चाहती, तो फिर मुझे भी किसी के साथ ऐसा नहीं करना। आप चाहती हैं कि आप बीमार हों और कोई आपको पानी भी ना पूछे? नहीं चाहती। आपका दिल करता है लोग आपकी खिदमत करें, लोग आपसे प्यार करें, लोग आपको स्माइल दें, तो आपको भी देना पड़ेगा। आप चाहती हैं लोग आपको देखे तो तेवरी चढ़ा लें, आपको देखे तो टॉन्टिंग लुक से देखें, तो फिर लोग भी नहीं जाते। मैं अक्सर सोचती हूँ इस हदीस को, अमूमन सूरह हुजरात की जो डिस्क्रिप्शन है ना, तफसीर है, उसके अंदर मैं सोचूँ तो मेरे दिल में आता है कि अगर हम मुसलमान सिर्फ इस एक हदीस पे अमल कर लें, कोई और बात ही ना रह जाए, तो हमारा मुआशरा दुनिया का बेहतरीन मुआशरा बन जाए। आप चाहते हैं कि कोई आपके घर के दरवाजे के आगे ट्रैश फेंके, तो कोई कैसे चाहेगा? आप चाहते हैं कि कोई धोखा दे आपको, मिलावट करे, कोई आपसे चीटिंग करे, झूठ बोले, धोखा दे, इस पे तो मैं कहती हूँ अमल करें तो आप तो गैर मुस्लिमों के लिए बाहर बन जाएं। ये पाकिस्तान और मुसलमानों का जो नाम बदनाम है, रूल्स ब्रेक करने और झूठे वीजे और झूठी कहानियां, ये आप चाहते हैं कि अगर आप उनकी जगह पे हों? मुझे लगता है अल्लाह के नबी के साइकाट्रिस्ट होने की इससे बड़ी कोई दलील ही नहीं है इस हदीस के सिवा। तो आप क्या करें कि इस हदीस को लिखें अपने खूबसूरत हाथों से और घर में एक दो जगह पे लगा लें? आप देखिएगा आपका हर मामला ही ठीक होता जाएगा। आप चाहती हैं कि आप शौहर होती हैं और आपकी बीवी आपसे लड़े, छोटी सी बात पे सीखपा हो जाए, घर को फैला के बैठी हो, खाना भी ना पके, तो मान लीजिए वो भी नहीं जाते। आप अगर बीवी होते तो आप चाहते आपका शौहर आप पे शाउट करे, आपको खाने पीने का ना दे, तो मान लीजिए आपकी बीवी भी ये नहीं जाती। यानी एक ऐसा खूबसूरत, मैं कहती हूँ, मेयार है इस हदीस में कि सारे मुआशरे की इस्लाह हो सकती है, शर्त एक है कि ईमान हो। फिर आप देखिए कि दावों से क्या होता है, बातें करके कोई अगर कुछ कर रहे होते तो आज दुनिया में बड़े बड़े शायर और अदीब और दावे करने वाले बहुत कुछ कर चुके होते, फिर तो सारी दुनिया अमन का गहवारा बन चुकी होती, बातें तो बहुत की हमने। लेकिन हमने ये देखना है कुछ अमली मिसालों से कि वाकई हमारे अंदर ईमान है कि नहीं। इसके लिए एक हदीस आपके सामने है। अन अब्दुल्लाह इब्ने अब्बास क़ाल समितु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूलु लैसल मुमिनु बिल्लज़ी यशबउ व जारुहु जाइउन इला जम्बिही। हजरत अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना कि आप फरमाते थे, वो शख्स मोमिन नहीं है जो खुद शिकम सेर होकर खाए, यानी पेट भर कर खाए, और इसके बराबर में रहने वाला इसका पड़ोसी फाके से हो। शाबुल ईमान की ये रिवायत है। अब आप देखिए कि यहाँ रहकर तो शायद आपको इसका इतना अंदाजा ना हो, हालांकि यहाँ भी बहुत सारे भूखे होंगे, लेकिन आप और मैं इस एक हदीस को पहले तो इस नज़र से देखें कि ये आप ईमान की बातें पढ़ रहे हैं और इजहार किस में हो रहा है? आपके अमल से। تو ایمان عمل سے جھلکتا ہے. دوسری بات دیکھیے ہمسایوں کے حقوق. ٹھیک ہے ہم پاکستان میں ہوتے تو واقعی اس حدیث پہ خوف آتا ہمیں, پتہ نہیں ہمارے سرونٹ کوارٹر میں جو ملازم ہے انہوں نے کچھ کھایا کہ نہیں, اور نیبر میں دو گھر چھوڑ کے ہو سکتا ہے لوگ بھوک سے نہ سو گئے ہوں, ہم اس وقت اس کی بات نہیں کرتے. لیکن کیا صرف پیٹ کا بھرنا کھانے کے ساتھ ہوتا ہے؟ سچ بتائیے, ایک پیٹ کا کھانا ہے نا, جسم کا کھانا وہ تو ہم سب دیکھتے ہیں اور کھاتے کھلاتے ہیں, ایک روح کا بھی تو کھانا ہوتا ہے نا. آپ کو اللہ نے اسلام دیا, آپ کی روح سرشار ہو گئی, پھر اللہ تعالیٰ نے آپ کو شعور دیا, پھر آپ کو اللہ تعالیٰ نے قرآن کی محبت دی, پھر اپنی معرفت دی, آپ پیٹ تک بھرے ہوئے اپنے دین کے ناطے سے, کیا آپ کو اپنے نیبر کی فکر لگتی ہے؟ ہم تو میرا خیال ہے یہاں رہتے ہوئے نیبرز کے ساتھ جسمانی کھانوں کا بھی لین دین نہیں کرتے, کہاں روحانی کھانوں کا لین دین کریں گے. کیا پتہ کون ترس رہا ہو آپ کی اس بھوکا. ایک واقعہ میں نے پہلے ایک دو بار سنایا, شاید آپ تک نہ پہنچی ہو وہ بات, کہ ایک شخص ہے تو وہ ہر جمعے کو جمعے کی نماز کے بعد مسجد سے کچھ پمفلٹس اٹھاتے اور قریب کسی چوک میں کھڑے ہو کر راؤنڈ اباؤٹ پہ تو آتے جاتوں کو وہ بکلٹ دیتے تھے, دعوی کا کام کرتے تھے. ان کا 7-8 سال کا بچہ بھی ان کے ساتھ ہوتا تھا, اور بچوں کو تو ایسی ایکٹیویٹیز بڑی اچھی لگتی ہیں, تو معمول بن گیا تھا کہ وہاں جا کے تو لوگوں کو کسی ایک ٹاپک پہ بانٹتے تھے. حسب معمول کہتے ہیں کہ ایک دفعہ جمعے کا ہی دن تھا, موسم بہت ابر آلود ہو رہا ہے, کالی گھٹائیں ہیں, باپ کی طبیعت بھی تھوڑی سی ڈھیلی تھی. باپ اپنے بچے کو کہتا ہے کہ آج ہم نہیں جاتے دعویٰ کے لیے, ایک تو لوگ ہی نہیں ہوں گے اور طبیعت میری خراب ہے اور سردی بہت ہے. اب وہ بچہ تھا نا, بچے تو ویسے ہی تیار ہوتے, کہتا ہے ابا نہیں ہم مجھے جانا ہے. خیر جب دیکھا کہ باپ نہیں جانا چاہ رہا تو کہتا ہے ابو میں اکیلا چلا جاؤں آج. یعنی اس نے اتنے پیار سے کہا اور انسسٹ کیا کہ باپ نے کہا اچھا دیکھ لو, کہتا میں کہیں نہیں جاؤں گا, بس مسجد سے جا کے باہر وہاں کھڑا ہو جاؤں گا. اور وہ بکلٹ ہر ہفتے ایک آتا تھا, تو اس کے لیے اس دفعہ کا جو بکلٹ تھا اس کا نام کیا تھا, ایک کامیاب زندگی آپ کی امیدوار ہے. تو اس میں انہوں نے کچھ اس قسم کی چیزیں تھی کہ اگر آپ مایوس ہیں کچھ ہیں تو اسلام آپ کے لیے ایک بہت ہی خوبصورت گائیڈ لائن دیتا ہے, آپ آ جائیں. خیر قصہ مختصر بڑی ڈیٹیل سے سنایا ہوا میں نے, پورے ایک آج کی بات میں بھی سنایا تھا. باپ نے کہا ٹھیک ہے تم چلے جانا لیکن جلدی گھر آ جانا. آج بچہ اکیلا تھا تو وہ باپ سے بڑا ہی بن گیا ہوگا نا, جوش بھی آ گیا, وہاں کھڑا ہو گیا اور لوگوں کو آواز لگا رہا ہے آپ میں سے کوئی دکھی ہے, یو وانٹ ٹو بی ہیپی, یو وانٹ ٹو بی سکسیزفل. کہتے ہیں کہ وہ ٹاپک ایسا تھا کہ رات جاتوں نے خوشی خوشی اس سے بکلٹس لے لیے, بہت جلدی ہی اس کے سارے ختم ہو گئے, اب اس کے ہاتھ میں دو رہ گئے. کہنے لگا کہ یہ دو میں ضائع نہیں کروں گا, میں کسی بہت ضرورت مند کو دوں گا, اس سے فائدہ ہو. خیر ایک اس نے کسی بہت ایگر شخص تھا اس کو دے دیا. کہتا ہے مجھے نہیں پتا میرے دل میں کیوں اللہ تعالیٰ یہ باتیں ڈال رہے ہیں, یہ اپنے اس چوک سے نکلا. کہنے کا یہ میں یہاں نہیں دوں گا, شاید کوئی ایسا بندہ اس بکلیٹ کا ضرورت مند ہو جو یہاں نہیں آیا, تو میں ایسا کرتا ہوں کہ یہاں سے گھر جاتے ہوئے راستے میں جو گھر آتے ہیں نا ان میں سے کسی گھر کا دروازہ نوک کر کے دوں گا. اب یہ جذبے کب ابھرتے ہیں, جب جوش ہوتا ہے کام میں, کچھ نئی نیکی کرنی ہے, پہلے ہو رہی ہے اب اور کرنی ہے, سم تھنگ نیو. کہتا ہے کہ میرے باپ کو میں نے کبھی آج تک لوگوں کے دروازے نوک کر کے تبلیغ کرتے نہیں دیکھا تھا, لیکن مجھے نہیں پتا کیا ہو رہا ہے, میں وہاں سے اترا تو ایک گھر جو بالکل اندھیرے میں لگ رہا تھا اور لگ نہیں رہا تھا کہ وہاں کوئی ہے, میں نے وہاں اس کی بیل کر دی, مجھے ایسے لگے کہ یہاں کسی کو اس کی ضرورت ہے. کہتا ہے خیر میں نے بیل کی, کچھ بھی نہیں ہوا, اور اتنے میں کہتا ہے کہ بارش بالکل برسنے کے قریب تھی. کہتا ہے نہ چاہتے ہوئے بھی میں نے دوبارہ بیل کر دی, دوبارہ بیل کی پھر بھی کچھ نہیں ہوا. تو کہنے لگا کہ مجھے پتا تھا کہ سنت طریقہ 3 دفعہ بیل کرنے کا, میں نے کہا ایک دفعہ اور کرتا ہوں. جو ہی اس نے 3ری دفعہ گھنٹی کی نا, تو کہتا ہے مجھے گھر کے بیسمنٹ سے اوپر جو سیڑھیاں آتی ہیں ادھر سے کسی کے اوپر آنے کی آواز آئی, اور گھر میں ایک چھوٹی سی لائٹ جلی. اور یو کے میں بہت چھوٹے گھر ہوتے ہیں, باہر سے اندازہ ہو جاتا ہے کہ گھر میں کون چل رہا ہے یا کیا ہو رہا ہے کسی حد تک. بہرحال قصہ مختصر, تھوڑی دیر گزری تو ایک بہت بوڑھی عورت گھر کے باہر آئی, اس نے اس کو بہت اسمائل دیا, بچہ بہت اسمائلی تھا. کہتا ہے کہ وہ عورت نے مجھے اشارہ کیا کہ اندر آ جاؤ, کہنے ہیو سم ٹائم, یا تمہارے سے تھوڑا وقت لے لوں, بارش کے اثرات, اس نے کہا اندر آ جاؤ. خیر کہتا ہے کہ میں نے اسے کہا کہ میں یہاں سے گزر رہا تھا, یہ میرے پاس ایک بکلٹ ہے تو آپ اس کو پڑھیے دیکھیے, اور تھوڑی سی اس سے بات کی اور کہنے لگا کہ میں نکل کے آ گیا کہ مجھے گھر پہنچنا ہے, دیٹس اٹ, ختم ہو گئی بات. پوجا باپ نے کیا ہوا کا سارے بانٹ دیے. اگلا جمعہ پھر آیا تو جب جمعے میں وہ باپ جمعہ پڑھانے یا نماز پڑھنے گیا, اس کی عادت کیا ہوتی تھی کہ نماز کے بعد کچھ وقت وہ لوگوں کو اوپن کوسچن آنسرس کے لیے یا کنسرنس کچھ بھی اس کے لیے دیتا تھا. تو اس نے دیکھا کہ کچھ لوگ بیٹھے ہیں اور اس میں ایک بالکل نیو فیس ہے, ایک عورت ہے, وہ بیٹھی اور سب اپنی اپنی باتیں بتا رہے ہیں. اینڈ پہ جب اس عورت کی باری آئی تو کہا, سناؤ بھائی تم کون ہو؟ اب اس عورت کی کہانی سنیے کہ اس نے کیا کہا. کہنے لگی کہ آج سے پچھلا جمعہ, یعنی صرف ایک ہفتہ گزرا, میں وہ نہیں ہوں جو میں آج ہوں. کیوں, کیا ہوا؟ کہتی ہے کہ میرے بچے مجھے چھوڑ گئے, میرا شوہر بھی شاید چھوڑ گیا یا مر گیا, میں گھر میں اکیلی تھی, ڈپریشن کی مریض تھی, سارا سارا دن دروازہ دیکھتی تھی کہ میرا بیٹا مجھے ملنے آئے, وہ نہیں آیا. میں اتنا گھبرا گئی کہ آخر میرے دل میں خیال آیا کہ میرے جینے کا تو کوئی فائدہ ہی نہیں ہے, خام خواہ جیوں گی, دوسروں کو مجبور کروں گی, ان کی زندگی خراب کروں گی, تو ایسا کرتی ہوں کہ میں اپنے آپ کو ہینگ کر لیتی ہوں, مر جاتی ہوں. خیر کرتے کراتے وہ کہتی ہے, میں نے جب اس کے لیے اپنا مائنڈ سیٹ کیا تو میں نے اپنے گھر کی بیسمنٹ کی چھت کو چوز کیا. میں نے ایک کرسی پہ دوسری کر کرا کے ایسے دیکھا کہ میرا ہاتھ چھت پہ پہنچے. پھر میں نے چھت کے جو یہ راڈز ہوتے ہیں اس کے اندر ایک رسا لٹکایا. کہہ رہی یہ سب کچھ کرنے میں مجھے کچھ ٹائم لگ رہا تھا اور میں بالکل کہہ رہی تھی کہ جوں ہی وہ پورا ریڈی تھا تو ایک دم میرے گھر کے دروازے کی بیل بجی. تو ایک دم میرے دل میں آیا کہ میرا بیٹا آیا ہوگا. پھر میں نے کہا ہاں, اس نے کہا نا, تو میں نے اگنور کر دیا. پھر کہتی ہے میں ابھی وہ کرسی پہ چڑھ رہی ہوں کہ اب میں اپنا بس صرف ساری اس میں ڈالوں گی. پھر بیل ہو گئی. کہتی پھر میرے دل میں آیا کہ میں کھولوں پھر, لیکن میں اتنی ڈپریس تھی میں نے کہا میں نہیں کھول رہی. لیکن تیسری بیل پہ کہتی پتہ نہیں میرے دل میں کیا خیال آیا, میں اپنی اس کرسی سے نیچے اتری جہاں چڑھ چکی تھی, واپس آئی, سیڑھیاں چڑھ کے اوپر گئی, میں نے دروازہ کھولا تو میرے آگے ایک چھوٹا سا معصوم بچہ تھا اور اس نے مجھ سے اجازت لی اور مجھے ایک بکلٹ دیا اور کہا کہ اس کو پڑھ لیں شاید فائدہ ہو. اور وہ بچہ فوراً چلا گیا. وہ بچہ کیوٹ بہت تھا. کہتی اس کے بعد جب وہ گیا نا, میں وہیں بیٹھ گئی. حالانکہ میرے پاس گھر میں کئی چیزیں ہوتی تھی, میں نے کبھی نہیں پڑھی, لیکن وہ بکلٹ پہ ایک لفظ لکھا ہوا تھا جو مجھے ایسے لگا کہ میرے لیے. اور وہ کیا تھا کہ آپ اپنی زندگی سے بیزار ہیں, اگر آپ دکھی ہیں, پریشان ہیں, یہ کریں. کہتی میں نے جب اس کو پڑھنا شروع کیا تو میں اس کو اینڈ تک آئے بغیر روک ہی نہیں سکی. ہر لفظ میرے لیے ایک میسج تھا. میرے اندر ایک جینے کی امنگ پیدا ہو چکی تھی اور اس کے نیچے اینڈ پہ میسج بھی تھا اور آپ کی مسجد کا ایڈریس تھا. وہ سٹیمپ لگاتے ہوں گے. اور کہتی ہے کہ جب میں نے یہ پڑھا اور اس میں اسلام کی دعوت تھی تو میں اٹھ کے اپنے بک شیلف میں گئی. وہاں میرے پاس کئی سال سے قرآن پڑھا ہوا تھا جو کبھی کسی نے دیا تھا, میں نے اس کو پڑھا ہی نہیں. کہتی میں نے اس کو پڑھنا شروع کر دیا اور وہ دن سے آج کا دن میں نے اس قرآن کو پڑھا, غور کیا اور آج میں مسلمان ہوں. اور میں آپ کا شکریہ ادا کرنے آئی ہوں کہ آپ کی مسجد کے تھرو یہ بکلٹ ملا اور اس نے میری زندگی بچا لی. اب آپ دیکھیے وہ شخص مومن نہیں ہے جو خود پیٹ بھر کر سوئے کھائے پیئے اور اس کا ہمسایہ بھوکا ہو. کیا آج لوگ اسلام سے بھوکے نہیں ہیں؟ آج لوگوں کو اسلام کی مسکنسیپشنز نہیں ہیں؟ ہے کسی کے پاس وقت سونے کا, بیکار ضائع کرنے کا, کپڑے لتے میں اپنے آپ کو غرق کرنے کا ہے؟ یہ سب کرے اگر ساتھ آپ اللہ کا دین بھی پھیلا رہے ہیں, خود بھی دین پہ عمل کر رہے ہیں.